यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। कोरोना महामारी विरूद्ध लड्ने मुख्य उपाय खोप नै हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। असोजसम्ममा 2,08,00,000 खोप आइसक्ने प्रधानमन्त्री देउवाद्वारा जानकारी। नेपालमा कोरोना संक्रमणका कारण 60 वर्षमाथि उमेर समूहको मृत्युदर उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क। आज थप 2,212 जनामा कोरोना पुष्टि, संक्रमित 33 जनाको मृत्यु, 1,867 जना संक्रमण मुक्त। सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढ़ी आउने सम्भावना, खोला आसपासका वासिन्दालाई सतर्क रहन विज्ञहरूको सुझाव। र अफगान सरकार र तालिबान विद्रोही समूहबीच शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि काबुलमा वार्ता। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरूद्ध खोपको व्यवस्थापन र वितरण नै महामारी विरूद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनु भएको छ। कान्तिपुर इकोनोमिक समिट 2021 आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकारले COVID-19 विरूद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँले यो साताको अन्त्यसम्ममा पूर्ण मात्रामा खोप लगाएका 32,00,000 सहित कुल 78,00,000 जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक 3,67,000 जनासम्मलाई खोप लगाउन सकिने बताउनुभयो। हाल नेपालमा आइसकेको 1,08,00,000 खोप बाहेक आगामी असोजसम्म कम्तीमा अर्को 1,00,00,000 डोज खोप आउने प्रधानमन्त्री देउवाले बताउनुभयो। प्रधानमन्त्री देउवाले खोपपछिको तात्कालिक अर्थव्यवस्था सञ्चालनको मूल नीति, समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने बताउनुभयो। राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न रूख कटान, ठेक्का, म्याद थप लगायतका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन, अवलोकन, अनुगमन सम्बन्धी प्रतिवेदनका विषयमा छलफल गर्न आज बसेको बैठकमा आयोजनाका समस्या समाधान गर्न ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयलाई निर्देशन दिएको हो। सरकारी आश्वासन अध्ययन उपसमितिका संयोजक सांसद शेरबहादुर कुंवर नेतृत्वको टोलीले पेश गरेको प्रतिवेदनमाथि आज छलफल भएको हो। जलस्रोत तथा सिंचाई सचिव सागर कुमार राईले संघीय सरकारले सुनसरी, मोरङ सिंचाई आयोजनामा अरबौं रूपियाँ खर्च गरिसकेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका कार्यकारी प्रमुख चन्द्र सिंह साउदसँग उहाँहरूले छोरी र श्रीमतीको नाममा शेयर खरिद गरेको भनी आएका समाचार सम्बन्धमा जानकारी लिएको छ। समितिको आजको बैठकमा सांसदहरूले शेयरको नियामक निकायकै पदाधिकारीहरूले शेयर खरिदमा संलग्न भई आचार संहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभयो। अध्यक्ष ढुंगानाले भने विवाहित छोरीले गरेको शेयर खरिदमा आचार संहिता उल्लंघन नहुने दावी गर्नुभयो। सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढ़ी आउने सम्भावना भएकाले खोला आसपासका वासिन्दालाई सतर्क रहन विज्ञहरूले सुझाव दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञहरूले मेलम्ची खोलाको मुहान क्षेत्र भीमाथाङमा ठूलो परिमाणमा गेग्रान र हिलो रहेकाले ठूलो पानी परेमा पुनः लेदो सहितको बाढ़ी आउन सक्ने देखिएकाले सतर्क रहन सुझाव दिनुभएको हो। चार दिनसम्म भीमाथाङ क्षेत्रको अध्ययन स्थलगत अध्ययन गरी फर्किएको प्राधिकरणको विज्ञ समूहले त्यस क्षेत्रमा 30 मीटर उचाई, 1500 मीटर लम्बाई र 700 मीटर चौडाई भएको 1,05,00,000 घनमीटर गेग्रान जम्मा भएर बसेकोले वर्षा हुनासाथ बग्ने क्रम शुरू हुने जनाएको छ। भूगर्भविद शिवकुमार बासकोटाले खोलाको माथिल्लो क्षेत्रमा वर्षात, तापक्रम वृद्धि र भूकम्पले चिरा परेको जमीनमा पहिरो जाने क्रम अझै जारी रहेकाले खोलाको बहाव क्षेत्रमा जम्मा भएको गेग्रान अझै बढ्न सक्ने बताउनुभयो। पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपदबाट बच्न उच्च जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची आसपासका वासिन्दालाई सतर्क रहन तर त्रसित नहुन आग्रह गर्नुभयो। नेपालमा कोरोना संक्रमणका कारण 60 वर्ष माथि उमेर समूहका व्यक्तिहरूको मृत्युदर उच्च रहेको छ। 60 वर्ष भन्दा माथि उमेरका व्यक्तिहरूको मृत्यु हुने दर हालसम्म करिब 54% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण मृत्यु भएका कुल 10,292 जना मध्ये 60 वर्ष माथिका 5,522 जना रहेका छन्। कोरोना संक्रमणका कारण नेपालमा आज थप 33 जनाको मृत्यु भएको छ। यसै गरी देशभर आज 2,212 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 8,088 नमूनाको पीसीआर परीक्षण गर्दा 1,793 जना र 4,018 नमूनाको एन्टीजेन परीक्षण गर्दा 419 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 1,867 जना संक्रमण मुक्त भएका छन्। हालसम्म 93.2% संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। हाल देशभर रहेका 39,298 सक्रिय संक्रमित मध्ये 758 जनाको सघन उपचार कक्षमा र 193 संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको 75 स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले भारतका समकक्षी रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला बेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको हो। सन्देशमा राष्ट्रपति भण्डारीले भारतको सफल लोकतान्त्रिक यात्रा तथा स्वतन्त्रता प्राप्तिपछि हासिल गरेको रूपान्तरणकारी आर्थिक विकासको विशिष्टता दर्शाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीलाई पठाउनु भएको सन्देशमा भारतका जनताको निरन्तर प्रगति, शान्ति र सुखको शुभकामना व्यक्त गर्नुभएको छ। सार्वभौम समानता, पारस्परिक समझदारी र सहयोगमा आधारित नेपाल र भारतबीचको गाढा एवं विविधतापूर्ण सम्बन्धलाई आपसी लाभका निम्ति भारतसँगको साझेदारीलाई अझ सबल तुल्याउने आफ्नो अभिलाषा प्रधानमन्त्री देउवाले अभिव्यक्त गर्नुभएको छ। नेकपा एमाले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकले बेलायती सहकर्मी सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति गम्भीर भई समस्या समाधानका लागि बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ। एमालेका प्रवक्ता प्रदीप कुमार गेवालीद्वारा आज जारी विज्ञप्तीमा बेलायती सेनामा काम गरेका भूतपूर्व गोर्खा सैनिकले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय भएकाले पूर्ववर्ती सरकारले भूपु गोर्खा सैनिकका सरोकारलाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको स्मरण गराइएको छ। बजारमा प्लास्टिकका बनी बनाऊ सामान पाइन थालेपछि पछिल्लो समय बाँसबाट बनेका सामानहरूको प्रयोगमा कमी आएको छ। बाँसबाट बनेका सामानको प्रयोगमा कमी आएसँगै गाउँघरमा बाँसहरू खेर गइरहेका छन् भने श्रमिकले समेत श्रमको उचित मूल्य पाउन सकेका छैनन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
मोदी गाउँपालिका दुई देवपुरका 64 वर्षीय खड्ग बहादुर नेपालीले अहिले पनि डोको, थुन्से, भकारी लगायतका सामग्री बनाउनुहुन्छ। यसैबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनु भएको छ। अहिले गाउँमा मोटर बाटो पुगेको छ। कृषकहरूले मल, घाँस, अन्नपात ट्याक्टरबाट बोक्न थाले। कृषि कर्म गर्ने मान्छे पनि घट्दै गए भने बजारमा प्लास्टिकका सामान आउन थालेपछि बाँसका सामान बिस्तारै प्रयोग गर्न छोड्दै गए। खड्ग बहादुरको पुर्ख्यौली पेसाले अहिले आफैलाई पाल्न धौधौ हुन थालेको छ।
डोको पहिले पनि बुनिरहे, कोही 500 पनि जान्छन् घाँस काट्न डोका, कोही 400 जान्छन्। त्यस्तै हेरी हेरी बाबुआजाले गरेको पेसै गरिराख्यो कि छ।
बाँसका सामान भन्दा बजारका बनी बनाऊ सामानको वर्चस्व बढ्दै गएपछि कतिपयले वैकल्पिक पेसा अपनाउन थालेका छन्। कुस्मा नगरपालिका 11 पकुवाका तोयानाथ रिमालको 30 वर्ष अघिसम्म मुख्य पेसा नै बाँसका चोयाबाट डोको, नाम्लो, थुन्से, भकारी लगायतका सामान उत्पादन गरी बिक्री गर्नु थियो। तर अहिले उहाँले किराना पसल चला लगाएर गुजारा चलाउन थाल्नु भएको छ।
हजार पन्ध्र सयमा चाहिँ डोको सिद्धिन्न, अब पाँच सयमा दिने भने महँगो भन्छन्। कोही गाउँमा बस्दैनन्, गाउँमा नबसेपछि खेतीपाती हुँदैन, खेतीपाती नभएपछि अरू डोको नामलाई चाहिएन, बनाइन्छ बिग्दैन, नबिग्रेपछि बनाउने कुरो भएन।
बाँसका सामानको प्रयोग हराउन नदिन यो सी पुस्ता हस्तान्तरण गर्नुपर्ने र यस्ता सामानको प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुपर्ने सामाजिक अगुवाहरू तर्क गर्छन्। कटुवा चौपारीका राम शर्मा लामी छाने,
यसै खेर गइरहेको चाहिँ बाँसलाई उपयोग गरेर डोका सेखु नाम्ला भकारी यी आदि पनि बनाउन नजानेको चाहिँ अवस्था आएको छ। नयाँ मान्छेहरूले त्यतातिर चाहिँ ध्यानै दिँदैनन्, लोकल प्रोडक्टलाई चाहिँ महत्व दिनुपर्छ।
दिगो विकासको लक्ष्यले दिगो उत्पादन र आमदानीको परिकल्पना गरेको छ। सन् 2030 गरिबी निवारण गर्ने स्थानीय स्रोत साधनको समुचित प्रयोग गर्ने कार्यक्रम पनि सरकारले लक्ष्यमा समावेश गरेको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। कैलालीको भजनी नगरपालिका 5 लालबोजी स्थित हुलाकी सड़क कान्द्रा नदीले कटान गर्न थालेको छ। बिहिबार रातिदेखि परेको वर्षाका कारण अहिलेसम्म करिब 80 मिटर भन्दा बढ़ी सड़क कटान गरिसकेको वडा नम्बर 5 अध्यक्ष केशव बुढाले जानकारी दिनुभयो। नदी कटानका कारण सड़कबाट आवतजावत समेत बन्द गरिएको छ। भारत सरकारको सहयोगमा टीकापुरदेखि धनगढ़ीसम्म 62 किलोमिटर सड़क निर्माण भइरहेको छ। पर्साको बीरगंज महानगरपालिकामा कोरोना महामारीका कारण बन्द भएका विद्यालयहरू भौतिक उपस्थितिमा आजबाट सञ्चालनमा आएका छन्। निजी तथा सार्वजनिक विद्यालयमा कक्षा 8-12 विद्यार्थीहरूको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिएको बीरगंज महानगरपालिकाका प्रमुख विजय सराबगीले जानकारी दिनुभयो। काठमाण्डुको गोंगबु स्थित नयाँ बस पार्कले कम्प्यूटर प्रणालीको माध्यमबाट बस टिकट काट्न शुरू गरेको छ। नयाँ बस पार्क भित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रिय स्तरको टिकट काउन्टर बनाउनका लागि वैशाख 1 बन्द गरिएका टिकट काउन्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्प्यूटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो। टिकट काउन्टरलाई डिजिटल प्रणालीमा लगेसँगै अब टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचय पत्र लगाउनु पर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सड़क आसपासमा सीसीटीभी क्यामेरा जडान गरेको छ। प्रदेश सरकारले पूर्व पश्चिम राजमार्गको चिसापानीदेखि कञ्चनपुरको गड्डा चौकी र अत्तरियादेखि कैलालीको त्रिनगर सीमा नाकासम्म सीसीटीभी क्यामेरा जडान गरेको हो। कञ्चनपुरबाट संवाददाता कृष्ण सिंह साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2077-78 आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यक्रम अन्तर्गत 1,51,00,000 लागतमा पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएपछि राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र दुर्घटना न्यूनीकरणमा सहज हुने स्तर प्रदानको विश्वास छ।
धनगढ़ीदेखि महानगरसम्म सीसीटीभी क्यामेरा जडान भयो, त्यसले गर्दा निष्पक्ष रूपमा के कसो भएको भन्ने कुरा जानकारी मिलाउन सकिने भयो।
तर सीसीटीभी क्यामेरामा सबै कुराहरु समाधान हुन्छ भन्ने होइन, यसको नियमन नियन्त्रण र यसको सही सदुपयोग हुनुपर्छ।
मन्त्रालयका प्रवक्ता मोहन राज जोशीले सड़कको संवेदनशील क्षेत्रको पहिचान गरी 138 सीसीटीभी क्यामेरा जडान गरिएको बताउनु भएको छ। क्यामेरा जडानका लागि 108.56 किलोमिटर क्षेत्रमा केबल बिछ्याएको र सीसीटीभी क्यामेरा जडान गरिएको क्षेत्रमा 12 स्टेशन राखिएको बताउनु भएको छ।
कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डा चौकीसम्म, कैलालीको अत्तरियादेखि त्रिनगर भन्सार धनगढ़ीसम्मको हो। यसमा फिक्स्ड सीसीटीभी 130, घुम्ने खालको सीसीटीभी 7 हो र त्यसमा डिस्टेन्स यसले कभर गर्ने 108.56 किलोमिटर, त्यसै गरी 90 पोलमा यसले कभरेज गरेको छ र यसको कन्ट्रोल रूमहरू 12 ठाउँमा।
सीसीटीभी क्यामेराको जडानसँगै त्यसको प्रयोग र नियमनलाई प्रभावकारी बनाउन सके अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका साथै दुर्घटना न्यूनीकरण गर्न निकै फलदायी हुने देखिन्छ। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन फेरि विज्ञापन।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुलमा तालिबान विद्रोही समूह र अफगान सरकारबीच शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि वार्ता भइरहेको छ। एक हप्ताभित्र अफगानिस्तानका प्रमुख शहरहरूमा तालिबानले नियन्त्रण कायम गरेपछि हिजो अफगान सरकारले शान्तिपूर्ण वार्ताका लागि आह्वान गरेको थियो। तालिबानले पनि वार्ता अवधिभर कुनै पनि आक्रमण नहुने वाचा गर्दै देश छोडेर जान चाहनेलाई ढुक्क भएर बाहिरिन भनेको छ। यसैबीच अफगानिस्तानमा तालिबानले सत्ता कायम गर्ने भएपछि रूसले यस विषयमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आकस्मिक भेलाका लागि पहल गरिरहेको छ। तालिबान सत्तामा आउने भएपछि बेलायत र अमेरिकाले आफ्ना दूतावासमा रहेका कर्मचारीहरूलाई स्वदेश फर्काउन शुरू गरिसकेको छ भने पाकिस्तान र भारतले आफ्ना दूतावास बन्द नगर्ने बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोविड 19 सामनामा स्वास्थ्यकर्मी र वैज्ञानिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ। भारतमा 75 स्वतन्त्रता दिवस आज मनाइदै गर्दा प्रधानमन्त्री मोदीले कोरोनाबाट ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धांजली व्यक्त गर्नुहुँदै स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्नुभएको छ। भारतमा कोविडको दोस्रो लहरले झन बढ़ी प्रभाव पारेको छ, तर कोविड संक्रमण उच्च बिन्दुमा पुगेको बेला दैनिक 4,00,000 संक्रमित थपिने गरेकोमा अहिले घटेर 30-40,000 हाराहारीमा सीमित भएको छ। कोरोना भाइरसका कारण भारतमा 4,31,000 मानिसले ज्यान गुमाएका छन् भने 3,21,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। चीनको वुहानमा फेला परेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म 43,71,353 जनाले ज्यान गुमाएका छन् भने 20,77,00,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। क्यारेबियन राष्ट्र हाइटीमा भएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 300 नाघेको छ। भूकम्पमा परि 1,800 भन्दा बढ़ी मानिस घाइते भएका छन्। मुलुकको पश्चिमी भागमा केन्द्र बनाई गएको 7.2 म्याग्निच्युडको भूकम्पले कैयौं भवनहरू भत्केका छन्। त्यहाँका प्रधानमन्त्रीले भूकम्पले धेरै क्षति पुर्याएको बताउँदै एक महिना लामो आपतकाल घोषणा गर्नुभएको छ। हाइटीमा सन् 2010 गएको भूकम्पमा परि हजारौं मानिसले ज्यान गुमाएका थिए। अब आर्थिक समाचार।
आइतबार नेपाली शेयर बजारको कारोबार रकमले नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन बजारको नेप्से सूचक भने उतार चढ़ाव सहित अन्तिममा घटेको छ। यस दिन नेप्से सूचक 24.88 अंकले घटेर 3,154.03 बिन्दुमा झरेको छ। आइतबार 222 कम्पनीहरूका 3,55,50,688 किता शेयरहरू 21,64,76,655 रूपियाँमा कारोबार भएको छ। यो कारोबार रकम हालसम्मकै उच्च रकम हो। यस दिन उत्पादन तथा प्रशोधन उपसमूह र माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै 2% वृद्धि भएको छ भने लगानी उपसमूहको सूचक पनि सामान्य अंकले बढ़ेको छ। यस दिन 10 उपसमूहको सूचक नकारात्मक भएको छ। आइतबार नेपाल बैंकको मात्रै 1,05,00,000,000 रूपियाँ बराबरको शेयरको कारोबार भएको छ। गैर आवासीय नेपाली संघले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र त्यसले नेपाली समाजमा ल्याएको सामाजिक परिवर्तन सहित अवसर र चुनौतीहरूलाई समेटेर श्वेत पत्र जारी गरेको छ। नेपाली आप्रवासी कामदारहरूलाई सहयोग र रोजगारीको क्रममा उनीहरूले भोग्नु परेका समस्यालाई कम गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यका साथ आइतबार गैर आवासीय नेपाली संघले श्वेत पत्र जारी गरेको हो। गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू डाक्टर बद्री केसी र रविनाथ थापा लगायतले संयुक्त रूपमा श्वेत पत्र जारी गर्नुभएको हो। कोविड 19 कारणले विभिन्न गन्तव्य देश स्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरूको लागि आवश्यक सहयोग पुर्याउन वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आवश्यक तालिम, कानूनी परामर्श, अल्पत्रमा परेकाहरूको घर फिर्ती र कोरोना कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अल्पत्र परेकाहरूको स्वदेश फिर्ती लगायतको उचित व्यवस्थापन र विदेश स्थित नेपाली सरकारी नियोगहरूसँग पर्याप्त साधन र स्रोतको समेत व्यवस्थापन गर्नुपर्ने आवश्यकता भएकोले नीतिगत सुधारका लागि श्वेत पत्र सहयोगी हुने गैर आवासीय नेपाली संघले जनाएको छ। कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले श्रमिक खुशी नभएसम्म देश हुन सक्दैन भन्नुभयो। उहाँले श्रमिकको हित सुरक्षाका लागि गैर आवासीय नेपाली संघले आईएलओ र संघ सहकार्य अघि बढ़ाएको जानकारी दिनुभयो। जुम्लामा जुम्ला हुँदै मनाङ मुस्ताङ जोड्ने जुम्ला खण्डको सड़क स्तर वृद्धिका लागि 20 करोड़ बजेट विनियोजन भएको छ। गत आर्थिक वर्षमा निर्माण गरेको सड़कलाई ग्राभेल गर्ने, नाला निर्माण गर्ने, नयाँ ट्रयाक खोल्ने लगायतका विभिन्न काम हुने भएका छन्। सड़क डिभिजन जुम्लाले मनाङ मुस्ताङ जोड्ने सड़कको जुम्ला खण्डमा 44 किलोमिटर सड़क निर्माण गर्नुपर्नेछ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
शहीद स्मारक ए डिभिजन लीग च्याम्पियन मछिन्द्र फुटबल क्लबले फुटबल एकाडेमी सञ्चालन गर्ने भएको छ। फुटबल एकाडेमी सञ्चालनका लागि मछिन्द्रले आइतबार पीस पोइन्ट बोर्डिङ स्कूलसँग सम्झौता गरेको छ। मछिन्द्रले पीस पोइन्टसँग 6 वर्षको सम्झौता गरेको छ। इन्फा कार्यालयमा एक कार्यक्रमका बीच क्लब स्कूल र अखिल नेपाल फुटबल संघ एन्फा बीच त्रिपक्षीय सम्झौता भएको छ। मछिन्द्र एकाडेमी सञ्चालन गर्ने विभाग बाहिरका 5 क्लब बनेको छ। मछिन्द्रका अध्यक्ष सुनिल कपाली र पीस पोइन्टका प्रिन्सिपल इसु गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। एन्फाको तर्फबाट उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गर्नुभयो। सम्झौतासँगै पहिलो वर्ष एकाडेमीमा क्लब र स्कूलका गरी 14 खेलाडी हुनेछन्। 14 खेलाडीले क्लबसँग अभ्यास गर्नेछ भने स्कूलले पढ़ाईका लागि छात्रवृत्ति प्रदान गर्नेछ। दोस्रो वर्षबाट कुल 21 खेलाडी एकाडेमीमा हुनेछन्, जसमा 14 खेलाडी क्लबको रहनेछन्। यसअघि विभागीय क्लब त्रिभुवन आर्मी क्लब, एफएफ पुलिस क्लब तथा मनाङ मनशान्ति क्लब, संकटा क्लब, न्युरो टीम एनआरटी र सादो बाटो युथ क्लबले एकाडेमी सञ्चालनका लागि सम्झौता गरिसकेका छन्। एसियाली फुटबल महासंघ एएफसीको कार्यक्रम अनुसार मछिन्द्रले एकाडेमी सञ्चालनमा ल्याउन लागेको हो। आसन्न एभरेस्ट प्रिमियर लीग खेल्ने घरेलु खेलाड़ीले पाउने रकममा वृद्धि गरिएको छ। आयोजक एभरेस्ट प्रिमियर लीगले यो प्रतियोगितामा सहभागी हुने सबै नेपाली खेलाड़ीले पाउने तलबमा 20% रकम बढ़ाएको जनाएको छ। कोविडका कारण खेलाड़ीले बिहुरीको कठिनाईलाई मध्यनजर गरेर आयोजकले तलब बढ़ाएको बताएको छ। सबै टीमका मालिक र लीग व्यवस्थापनको छलफलपछि यो निर्णय भएको हो। फ्रेन्चाइज लीगमा खेलाड़ीको यसरी तलब बढ़ाएको पहिलो पटक हो। असोजमा हुने प्रतियोगिताका लागि यति बेला विभिन्न टीमले विदेशी खेलाड़ी भित्राउने क्रम जारी रहेको छ। केही दिन अगाडि काठमाडौँ किङ्सले साइद अफ्रिदी ल्याउने पक्का गरेको छ भने अर्का पाकिस्तानी खेलाड़ी अजित पनि आउने भएका छन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस, न्यूनतम 21.4, वर्षा 15.8 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम 20.5, वर्षा 5.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22.5, वर्षा 119 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम 23, वर्षा 51.5 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना महामारी विरूद्ध लड्ने मुख्य उपाय खोप नै हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। असोजसम्ममा 2.8 करोड़ खोप आइसक्ने प्रधानमन्त्री देउवाद्वारा जानकारी। नेपालमा कोरोना संक्रमणका कारण 60 वर्षमाथि उमेर समूहको मृत्युदर उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क। आज थप 2212 जनामा कोरोना पुष्टि, संक्रमित 33 जनाको मृत्यु, 1867 जना संक्रमण मुक्त। सिन्धुपाल्चोकको मेलम्ची खोला फेरि बाढ़ी आउने सम्भावना, खोला आसपासका वासिन्दालाई सतर्क रहन विज्ञहरूको सुझाव। र अफगान सरकार र तालिबान विद्रोही समूहबीच शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि काबुलमा वार्ता। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे सुन्न सक्नुहुनेछ। नमस्कार।